بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کاریکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون، أولئك عليهم صلوات من ربهم ورحمة وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ۔ صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرندو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندے ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں، یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، کارکرم میں آپ سبھی کا سواگت ہے۔ آج بدھوار ہے، جنوری کی 22، جمادی ثانی کی 6 اور بہمن ماہ کی 1 تاریخ۔ دوستوں، آپ کو ہم یہ بتاتے چلیں کہ ہمارے ان کارکرموں کو آپ ویب سائٹ پر بھی دیکھ سکتے ہیں۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ ان کارکرموں پر آپ اپنی پرتکریائیں بھی ہمیں بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی اس پرکار ہے: hindi@ws.irib.ir۔ اور اب روپ ریکھا کارکرموں کا آرمبھ ہم وگت کی ہی بھانتی وشو سماچاروں سے کریں گے۔ وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم پیش کیا جائے گا۔ راجنیتک چرچا کے دینک کارکرم کے اپرانت ساپتاہک کارکرموں کا کرم شروع ہوگا، جس کے انترگت آپ سنیں گے شوری گاتھا اور آج کل۔ تو شروتاؤ، یہ تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا۔ اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ راشٹرپتی روحانی نے کہا کہ ٹرمپ نے اپنے پورے کاریکال میں اتیاچار، بھرشٹاچار اور لوگوں کے لیے سمسیائیں پیدا کرنے کے علاوہ کچھ نہیں کیا ہے۔ ایران نے کچھ ورشٹھ امریکی ادھیکاریوں کو بلیک لسٹ کر دیا ہے۔ ودیش منتری ظریف نے ایران اور عرب دیشوں کے بیچ وارتا پر آدھارت قطر کے ودیش منتری کے پرستاؤ کا سواگت کیا ہے۔ بھارت میں ویوادت کرشی قانونوں پر کسانوں اور سرکار کے بیچ 10ویں چرن کی وارتا بھی ناکام ہو گئی ہے۔ اور اب آپ مریم مہردادی اور غائم رضوی سے وستار سے سماچار سنیے۔
امریکہ کے نئے راشٹرپتی کے شپت گرہن کے دن واشنگٹن ایک سینی چھاونی میں بدل گیا ہے۔ راشٹرپتی روحانی نے اس بات پر بل دیتے ہوئے کہ آج ڈونالڈ ٹرمپ کی اشبھ سرکار کے خاتمے کا دن ہے، کہا ہے کہ امریکہ کے نئے راشٹرپتی کے شپت گرہن کے افسر پر واشنگٹن سین چھاونی میں بدل چکا ہے۔ ڈاکٹر حسن روحانی نے بدھوار کو منتری منڈل کی بیٹھک میں راجنیتک منچ پر امریکہ کے اکیلے پڑ جانے کو ٹرمپ سرکار کی وراثت بتایا۔ انہوں نے کہا کہ ودیش نیتی کے شیتر میں ٹرمپ کی غلط نیتیوں کے چلتے آج امریکہ ویشوک سنگٹھنوں میں اور فلسطین، پرمانو سمجھوتے تتھا انیہ انتراشٹری معاملوں میں اکیلا پڑ چکا ہے۔ انہوں نے اس بات کا الیکھ کیا کہ امریکی سماج میں وبھاجن ٹرمپ کی اشبھ دھروہر ہے۔ راشٹرپتی کا کہنا تھا کہ اپنے پورے 4 کاریکال میں ٹرمپ نے اتیاچار، بھرشٹاچار اور اپنی جنتا و سرکار کے لوگوں کے لیے سمسیائیں پیدا کرنے کے علاوہ اور کچھ بھی نہیں کیا۔
ایران کے ودیش منترالے کے پروکتا نے کہا ہے کہ کچھ ورشٹھ امریکی ادھیکاریوں کو ایران کی سرکار اور جنتا کے ورودھ آتنکوادی کاروائیاں کرنے اور مانواادھیکار کے ہنن کی وجہ سے بلیک لسٹ کیا گیا ہے۔ سعید خطیب زادہ نے کہا کہ ودیش منترالے نے سنسد میں پاس کیے گئے پرستاؤ کے آدھار پر شیتر میں امریکی آتنکوادی کاروائیاں اور مانواادھیکاروں کے ہنن پر کچھ امریکی ادھیکاریوں پر پرتبندھ لگا دیا ہے۔ उन्होंने कहा कि कुछ अमरीकी अधिकारियों ने आतंकवाद का समर्थन करने और उसे फैलाने में महत्वपूर्ण भूमिका अदा की है, जो हमारे क्षेत्र की शांति और सुरक्षा के लिए गंभीर खतरा है। और इसके अलावा उन्होंने मानवाधिकारों के हनन सहित अंतर्राष्ट्रीय नियमों की धज्जियां भी उड़ाई हैं, इसलिए ईरान उन्हें ब्लैकलिस्ट कर रहा है।
विदेश मंत्री मोहम्मद जवाद जरीफ ने ट्वीट करके ईरान और अरब देशों के बीच वार्ता पर आधारित कतर के विदेश मंत्री के प्रस्ताव का स्वागत किया है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार विदेश मंत्री मोहम्मद जवाद जरीफ ने ट्वीट किया है कि ईरान क्षेत्र में व्यापक वार्ता शुरू करने के लिए कतर के विदेश मंत्री मोहम्मद बिन अब्दुल रहमान के निमंत्रण का स्वागत करता है। उन्होंने कहा कि जैसा कि हमने हमेशा बल दिया है कि हमारी चुनौतियों का समाधान एक मजबूत क्षेत्र के गठन के लिए आपसी सहयोग में ही निहित है। उनका कहना था कि स्थायी क्षेत्रीय शांति और स्थिरता क्षेत्रीय एवं वैश्विक खतरों के बिना ही संभव है। ज्ञात रहे कि कतर के विदेश मंत्री ने एक इंटरव्यू में फार्स की खाड़ी के तटवर्ती अरब देशों से ईरान से वार्ता करने की अपील की थी।
ले फिगारो अखबार के दावे पर प्रतिक्रिया देते हुए विदेश मंत्री जरीफ ने कहा है कि अमेरिका के साथ कोई वार्ता नहीं की गई है। संयुक्त राष्ट्र संघ में ईरान के प्रतिनिधि मजिद तख्तेरवांची की अमेरिका के नए प्रशासन के साथ वार्ता के फ्रांसीसी समाचार पत्र ले फिगारो के दावे पर मोहम्मद जवाद जरीफ ने कड़ी प्रतिक्रिया जताते हुए इसे रद्द किया है। जरीफ ने बुधवार को पत्रकारों से बात करते हुए कहा कि राष्ट्रसंघ में ईरान के प्रतिनिधि पिछले 3 सप्ताहों से ईरान में हैं। ऐसे में ले फिगारो के पत्रकार का दावा निराधार है। ईरान के विदेश मंत्री ने कहा कि असल में तो वार्ता की आवश्यकता ही नहीं है। उन्होंने कहा कि अमरीकी सरकार ने अपने वचनों को तोड़ा है। उन्होंने इसी प्रकार JCPOA के बारे में कहा कि यूरोपियों को भली भांति पता है कि पिछले 3 वर्षों के दौरान जिस देश ने अपनी जनता और अंतर्राष्ट्रीय हितों का ध्यान रखते हुए परमाणु समझौते के प्रति वफादारी दिखाई है वो ईरान है। मोहम्मद जवाद जरीफ ने स्पष्ट किया कि अगर पश्चिम प्रतिबंध हटा ले तो तेहरान अपने सभी वचनों को पूरा करेगा।
ईरान की संसद ने सचेत किया है कि प्रतिबंध समाप्त न होने की स्थिति में देश के परमाणु प्रतिष्ठानों पर आईएईए के निरीक्षण को खत्म करके निरीक्षकों को बाहर निकाल दिया जाएगा। ईरान की संसद में राष्ट्रीय सुरक्षा व विदेश नीति आयोग के प्रमुख मुश्तबा ने कहा कि 21 फरवरी तक प्रतिबंध समाप्त न होने की स्थिति में ईरान के सभी परमाणु प्रतिष्ठानों तक अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी के निरीक्षकों की पहुंच समाप्त कर दी जाएगी। उन्होंने कहा कि प्रतिबंधों की समाप्ति के रणनीतिक कानून के अनुसार अगर यूरोपीय देशों ने बैंकिंग और वित्तीय व्यवस्था पर लगे प्रतिबंधों की समाप्ति और ईरानी तेल के निर्यात को सामान्य बनाने के अपने वादों को पूरा नहीं किया तो 21 फरवरी के बाद न केवल IAEA को ईरान के परमाणु केंद्रों के निरीक्षण की अनुमति नहीं दी जाएगी बल्कि पूरक प्रोटोकॉल का पालन भी बंद कर दिया जाएगा।
ईरान के स्वास्थ्य मंत्री ने ईरानी कोरोना वैक्सीन के मानव परीक्षण को सफल बताते हुए कहा कि इस वैक्सीन को देश में बनाने के साथ ही उचित विदेशी वैक्सीन भी 10 फरवरी तक देश में आ जाएगी। डॉक्टर सईद नमकी ने पत्रकारों से कोरोना वैक्सीन के आयात पर किए गए कामों के बारे में बताया कि हम आशा करते हैं कि प्राथमिकता के आधार पर 10 फरवरी से पहले टीका लगाने का काम शुरू किया जाए, किंतु जब तक हमें विश्वसनीय और बगैर खतरे की वैक्सीन नहीं मिलती तब तक ये काम नहीं किया जाएगा। हमारी बार्गेनिंग इसलिए है कि हम प्रभावी वैक्सीन को आयात करें। उन्होंने विश्व स्वास्थ्य संगठन द्वारा बनाई गई वैक्सीन के बारे में कहा कि तय ये पाया है कि फरवरी से हमारे देश सहित अन्य देशों में इसका वितरण शुरू किया जाएगा।
भारत में विवादित कृषि कानूनों पर किसानों व सरकार के बीच 10वें चरण की वार्ता भी नाकाम हो गई है। 3 नए कृषि कानूनों पर मतभेद के समाधान के लिए किसानों और सरकार के बीच 10वें चरण की बातचीत बुधवार को आयोजित हुई। बैठक से पहले ही किसानों ने यह स्पष्ट कर दिया था कि वे नए कृषि कानून वापस लेने की अपनी मांग से पीछे नहीं हटेंगे। सरकार ने भी कृषि कानून रद्द किए जाने से साफ इनकार कर दिया है। सरकार ने किसानों से कहा है कि अगर वे चाहें तो अदालत जा सकते हैं, लेकिन किसानों ने कोर्ट जाने से इनकार कर दिया। दसवें दौर की बैठक में किसान नेताओं ने NIA का मुद्दा भी उठाया। उन्होंने शिमला में गिरफ्तार हुए किसानों का मुद्दा उठाते हुए कहा कि प्रदर्शनकारी NIA के निशाने पर हैं। इस पर भारत की कृषि मंत्री ने किसान नेताओं से कहा कि वे निर्देश लोगों की सूची दे दें और आश्वस्त रहें कि किसी भी निर्दोष के साथ कुछ गलत नहीं होगा। सरकार के प्रतिनिधियों ने एक बार फिर तीनों कानून के फायदे बताते हुए कहा कि बिल किसानों के हित में है, लेकिन अगर वे कोई संशोधन चाहते हैं तो हम करने के लिए तैयार हैं। किसानों ने बैठक में एक बार फिर ये साफ कर दिया है कि वे संशोधन नहीं, तीनों कानूनों की वापसी चाहते हैं और इससे कम कोई भी चीज किसानों को मंजूर नहीं है।
भारत और चीन के बीच पिछले 8 महीने से पूर्वी लद्दाख में जारी गतिरोध के बीच अरुणाचल प्रदेश में चीन ने एक गांव बसा दिया है। चीन द्वारा अरुणाचल प्रदेश में बसाए गए गांव की तस्वीरें सामने आने के बाद भारत के विदेश मंत्रालय ने कहा है कि देश की सुरक्षा पर असर डालने वाले समस्त घटनाक्रमों पर लगातार नजर रखी जा रही है और अपनी संप्रभुता एवं क्षेत्रीय अखंडता की सुरक्षा के लिए जरूरी कदम उठाए जाएंगे। भारतीय मीडिया ने कहा है कि चीन ने अरुणाचल प्रदेश के विवादित क्षेत्र में एक नया गांव बसाया है और इसमें लगभग 101 घर हैं। विदेश मंत्रालय ने कहा कि हमने चीन के भारत के साथ लगे सीमावर्ती क्षेत्रों में निर्माण कार्य करने की हालिया खबरें देखी हैं। बयान में कहा गया है कि हमारी सरकार ने भी जवाब में सड़कों, पुलों आदि के निर्माण समेत सीमा पर बुनियादी ढांचे का निर्माण तेज कर दिया है, जिससे सीमावर्ती क्षेत्रों में रहने वाली स्थानीय आबादी को अति आवश्यक संपर्क सुविधा मिली है।
अमेरिका के नव निर्वाचित राष्ट्रपति के शपथ ग्रहण समारोह के लिए वाशिंगटन डीसी में कड़ी सुरक्षा के प्रबंध किए गए हैं। ट्रंप के समर्थकों की ओर से संभावित रूप से सशस्त्र प्रदर्शन की आशंका पर पूरे शहर में हजारों की संख्या में पुलिसकर्मियों और नेशनल गार्ड्स तैनात किए गए हैं। व्हाइट हाउस और कैपिटल हिल के आसपास कटीले तार और रुकावटें खड़ी कर दी गई हैं और शहर के हाई सिक्योरिटी अलर्ट वाले क्षेत्रों में केवल उन्हीं लोगों को जाने की अनुमति होगी जिनके पास शपथ ग्रहण समारोह के पास होंगे। इसी मध्य अमरीकी पुलिस के 2 कर्मियों को कट्टरपंथी दक्षिणपंथी गुटों से संबंध के संदेह पर नव निर्वाचित राष्ट्रपति के शपथ ग्रहण समारोह की सुरक्षा से हटा दिया गया है। एक जानकार सूत्र ने नाम गुप्त रखने की शर्त पर बताया कि 2 गार्ड्स को अपने राजनीतिक और वैचारिक संबंधों की वजह से नव निर्वाचित राष्ट्रपति जो बाइडेन के शपथ ग्रहण समारोह की सुरक्षा से हटा दिया गया।
अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप ने अपने विदाई भाषण में कहा है कि वे पिछले कुछ दशकों में अमरीका के एकमात्र राष्ट्रपति हैं जिसने कोई नया युद्ध शुरू नहीं किया और जनरल सुलेमानी की हत्या उनकी सरकार की एक बड़ी उपलब्धि है। अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप ने व्हाइट हाउस में अपने विदाई भाषण में कहा कि उनको इस बात पर गर्व है कि वे पिछले कुछ दशकों में अमरीका के एकमात्र राष्ट्रपति हैं जिसने कोई नई जंग शुरू नहीं की है। उनका कहना था कि मध्य पूर्व में ऐतिहासिक शांति की प्रक्रिया आगे बढ़ी और क्षेत्र में कई शांति समझौते हुए। उन्होंने 6 जनवरी को अपने समर्थकों के कांग्रेस पर हमले की घटना में अपनी भूमिका की अनदेखी करते हुए कहा कि कांग्रेस पर हमला सारे अमरीकियों के लिए भयावह कार्रवाई थी। और इसी के साथ रेडियो थिरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर मैं हूं मोहम्मद अली कुम्मी। चर्चा के विषय हैं ईरानी सेना का 2 दिवसीय अभ्यास इकतदार 99, جو بائیڈن کے شپت گرہن سے پہلے 12 فوجیوں کو تعیناتی سے ہٹانا اور 3 کرشی قانونوں کو رد کرانے پر ڈٹے کسانوں کا آندولن۔ چرچا میں پہلے، ایرانی سینا کے 2 دیوسی ابھیاس اقتدار 99 کے آیوجن پر پیش ہے IRIB کے لیے امین حسنی کی رپورٹ، ساتھی اختر عباس کی زبانی۔
فورسز ہمیشہ کی طرح مکران کے تٹوں پر سین ابھیاس اقتدار 99 کے آیوجن کے لیے پہلے سے زیادہ تیار۔ ایشور کی کرپا سے ہیلی بورن بریگیڈ ایسا آپریشن کرے گی کہ آپ کا دشمن پچھتانے پر مجبور ہو جائے گا، کمانڈر سین ابھیاس کے آیوجن کا آدیش دیتا ہے۔
یو زہرا سلام اللہ علیہا۔
سینا کی 55ویں ہیلی بورن بریگیڈ شیراز سے آپریشن میں شامل ہوئی۔
نیروی ہوائی نقش پشتیبانی کننده است۔
ایئر فورس سپورٹر کا رول ادا کر رہی ہے۔ ہم نے کچھ ہرکولس اور 330 ہوائی جہاز اس ابھیاس میں شامل کیے ہیں۔ پیرا ٹروپر اور سامان و ہتھیار گرانے کا آپریشن ہو رہا ہے۔ اچانک آسمان میں ہوائی جہاز اڑتے ہوئے نظر آتے ہیں اور اتنی تعداد میں پیرا ٹروپر کودتے ہیں کہ مانو ان کی بارش ہو رہی ہو۔ السلام علیکم۔
سلام علیکم۔
اور بتائیے، سب ٹھیک ہے؟ آپریشن کیسا چل رہا ہے؟ بہت اچھا، بہت ہی زبردست۔ انشاءاللہ پوری طاقت کے ساتھ تیار ہیں۔ تیزی سے بختر بند گاڑی پر سوار ہوں گے اور آپریشن کے علاقے میں جائیں گے۔ دشمن سے پہل کی شمتا چھیننا اس کا نتیجہ ہے۔ ہوائی جہاز C-130 بختر بند واہن کے اپکرن اور اردھ بھاری ہتھیار آپریشن کے علاقے میں گراتے ہیں۔ بہت ہی کم سمے میں سین ابھیاس کا عام علاقہ آپریشن کے شیتر میں بدل جاتا ہے۔ بختر بند گاڑیاں بہت تیزی سے آگے آئیں۔ فوجی پہلے سے نردھارت لکشوں کی اور فائرنگ کر رہے ہیں۔ 30 ملی میٹر کے توپیں اور 107 ملی میٹر والے راکٹ لانچر پوری طاقت سے شیلنگ کر رہے ہیں۔ جیسا کہ آپ دیکھ رہے ہیں کہ بختر بند اکائی نے بھاری شیلنگ کے ٹارگٹ کو تباہ کر دیا ہے۔ اس آپریشن میں پہلی بار مکران کے تٹوں پر ہیلی بورن بریگیڈ کا نانا پرکار کے ہتھیاروں اور میکنائزڈ اپکرنوں سے آکرمک آپریشن انجام دیا گیا۔
ہدف کلی از این رزمائش،
اس سین ابھیاس کا مکھیہ لکشیہ حملہ کرنے کی طاقت کی سمیکشا کرنا اور تھل سینکوں کو دشمن کی بھومی میں ہوا، سمندر اور تھل سے پیٹ بنانے کے لیے بھیجنا ہے۔ سینا کی تھل اکائی کا سین یدھ ابھیاس اقتدار 99 مکران کے تٹوں پر 2 دن کے لیے چل رہا ہے۔ آپریشن جو دشمن کی آنکھوں سے نیند چھین لے گا۔ یہ طاقت سودیشی گیان کی دین ہے، ایسا گیان جس کے پیچھے 8 سال کے پوتر پرتیرکشا کا انوبھو ہے۔ سین آپریشن کے علاقے جاگ سے IRIB کے لیے امین حسنی کی رپورٹ۔
جو بائیڈن کے شپت گرہن سے پہلے 12 فوجیوں کو تعیناتی سے اس لیے ہٹایا گیا کیونکہ ان کے ٹرمپ کے سمرتھک چرم پنتھی گٹوں سے سمپرک تھے۔ بائیڈن بھاوک ہو کر شپت گرہن کے لیے واشنگٹن کے لیے روانہ ہوئے۔ پیش ہے نیو یارک سے کامران نجف زادے کی رپورٹ، ساتھی روش زیدی کی زبانی۔
جو بائیڈن بھاوک ہو کر واشنگٹن کے لیے روانہ ہوئے، لیکن ٹرمپ نے اپنے تازہ بھاشن میں اپنے سمرتھکوں کو، جنہوں نے ان کے اکساوے میں کانگریس کی عمارت پر دھاوا بولا تھا، پیٹ دکھا دی اور کہا کہ کانگریس پر حملہ کرنے والوں کو نظر انداز نہیں کیا جا سکتا ہے۔
تھینک یو اینڈ فیئر ویل، گاڈ بلیس یو۔
اب جو بائیڈن کے شپت گرہن سماروہ کا انتظار ہے جو 1789 سے اب تک ہوتا آ رہا ہے۔ وائٹ ہاؤس کی پشمی بالکنی کا اس سال کورونا وائرس اور 6 جنوری کی گھٹنا کی وجہ سے الگ ہی نظارہ ہے۔ اس بار امریکہ کے نو نرواچت راشٹرپتی جو بائیڈن لوگوں کے بیچ سے نہیں بلکہ فوجیوں کے بیچ سے گزریں گے۔ ऐसे फौजी जिनके 12 साथी अब शपथ ग्रहण समारोह में भाग नहीं लेंगे, जबकि वो पहले भाग लेने वाले थे। इसका कारण ट्रंप के समर्थक चरमपंथी गुटों के साथ उनका संपर्क है। दोपहर 12 बजे के बाद जो बाइडेन राष्ट्रपति हैं, व्हाइट हाउस में दाखिल हो सकते हैं, लेकिन उनका स्वागत करने वाला कोई नहीं है, क्योंकि ट्रंप अपनी बीवी के साथ पहले ही चले गए हैं। हमेशा की परंपरा की तरह इस बार पिछले राष्ट्रपति से नए राष्ट्रपति को खत भी नहीं पेश किया जाएगा। ये काम बरसों से अमरीका में सत्ता के शांतिपूर्ण हस्तांतरण का प्रतीक रहा है। अगर कोई अप्रिय घटना न घटे तो कल से धीरे धीरे फौजियों की तादाद कम की जाएगी। सुरक्षा के इतने कड़े प्रबंधन के बावजूद असंभव तो नहीं, लेकिन बहुत मुश्किल है कि उस तरफ से कोई इस ओर हमला कर सके। एक ऐतिहासिक शपथ ग्रहण समारोह। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
और अब भारत का रुख करते हैं। 3 कृषि कानूनों को खत्म कराने के लिए किसानों का आंदोलन जारी है। दिल्ली से मिली यूपी और हरियाणा की सीमाओं पर कड़ाके की ठंड के बावजूद किसान डटे हुए हैं। पेश है दिल्ली से शमशाद काजमी की रिपोर्ट।
भारत में नए कृषि कानूनों के विरुद्ध दिल्ली की सीमाओं पर किसानों का आंदोलन जारी है और किसान 3 नए कृषि कानूनों की वापसी की मांग से पीछे हटने को तैयार नहीं हैं। किसान 3 नए कृषि कानूनों की वापसी चाहते हैं, जबकि सरकार इन कानूनों में केवल सुधार की बात कर रही है। किसानों के इस आंदोलन का आज 56वां दिन है और किसान बारी बारी से अनिश्चितकालीन भूख हड़ताल कर रहे हैं। किसान 26 जनवरी को गणतंत्र दिवस के अवसर पर दिल्ली में ट्रैक्टर मार्च निकालना चाहते हैं, जिसकी उन्होंने दिल्ली पुलिस से अनुमति मांगी थी, लेकिन दिल्ली पुलिस ने इस संदर्भ में उच्चतम न्यायालय का दरवाजा खटखटाया, जिसने एक बार फिर कहा है कि इसका फैसला दिल्ली पुलिस को ही करना है। किसानों का कहना है कि वे हर हालत में शांतिपूर्ण ट्रैक्टर मार्च निकालेंगे और इससे कानून व्यवस्था को कोई खतरा नहीं होगा।
हमारा हक है, लोकतंत्र में हम अपने हक से ट्रैक्टर यात्रा निकालेंगे। किसान इस बार दिल्ली के पास बैठा है तो वो दिल्ली में परमिशन चाह रहा है, और हम आपसे बताना चाहते हैं आपके माध्यम से बड़े अच्छे से इस बार का गणतंत्र किसान और जवान मिलकर दिल्ली में मनाएंगे।
40 किसान संगठनों और सरकार के प्रतिनिधियों के बीच आज 10वें चरण की वार्ता को लेकर भी किसान आशावादी नहीं हैं और उनका कहना है कि सरकार केवल टाल मटोल कर रही है।
वार्ता की सरकार को अपनी खाल बचाने के लिए जरूरत है, किसान का समाधान ढूंढने के लिए जरूरत नहीं है। किसान को बदनाम करने के लिए ये लगातार वार्ताओं के दौर चला रही है, जिससे कि जो मूर्ख लोग हैं, घरों में रजाइयों में सो रहे हैं, उनको ये बताया जा सके सरकार ईमानदार है। सरकार तो सुप्रीम कोर्ट की कमेटी भी बना दी, सरकार तो वार्ता भी कर रही है, किसान ही पागल है, नहीं मान रहे।
नए कृषि कानूनों को लेकर किसान और सरकार अपने अपने रुख पर अडिग हैं और किसान नेता उच्चतम न्यायालय द्वारा इस गतिरोध को तोड़ने के लिए गठित उस 4 सदस्यीय समिति से बात करने को तैयार नहीं है, जिसके एक सदस्य ने स्वयं को इससे अलग कर लिया है।
अभी तो समिति को सुनने के लिए ही 6 महीने लग जाएंगे, ये बड़ी लंबी बात है, तो ये टालने वाली बात है। और मैं बता दूं, आपके चैनल के नाम से मुझे एक लाइन याद आ गई कि हम चरागे शहर हैं, आफताबे शाम नहीं, तो हमारे हौसले बहुत बुलंद है, हम जीत कर जाएंगे।
दिल्ली से मिलने वाली हरियाणा और उत्तर प्रदेश की सीमाओं पर किसान इस कड़ाके की सर्दी में भी डटे हुए हैं और उनका कहना है कि जब तक उनकी मांगें पूरी नहीं होती वे अपना आंदोलन जारी रखेंगे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का यह कार्यक्रम यहीं पर समाप्त हुआ। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अब पेश है प्रोग्राम शौर्य गाथा, जिसके बाद आप सुनेंगे सभा का आखिरी प्रोग्राम आज कल।
शौर्य गाथा।
दोस्तों, कार्यक्रम शौर्य गाथा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज की कड़ी में इराक के बासी शासन की ओर से थोपी गई जंग के 6वें साल में मैदान जंग के हालात और राजनीतिक बदलाव के बारे में बताएंगे। ये वो साल था जिसे इस्लामी गणतंत्र ईरान और इराक के सद्दाम शासन ने जंग के भविष्य को तय करने की दिशा में निर्णायक बताया था। आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा।
जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के बासी शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। पिछले कार्यक्रम में 1986 के मध्य में देश की सीमा से बाहर सफलता के साथ अंजाम दिए गए फतह ऑपरेशन के बारे में बताया था। इस ऑपरेशन में ईरानी फोर्सेज ने इराकी कुर्दिस्तान की दो पार्टियों के सहयोग से इराकी भूमि में 200 किलोमीटर अंदर तक करकुक में पैठ बनाकर इस देश के आर्थिक व सैन्य केंद्रों को भारी नुकसान पहुंचाया। इस ऑपरेशन से इराक के बासी शासन के विरोधियों की हिम्मत बढ़ गई और कुर्दिस्तान पेट्रियाटिक यूनियन तथा बरेजानी के गुट ने सद्दाम शासन के खिलाफ ज्यादा से ज्यादा ऑपरेशन करने की तैयारी बढ़ाई। करकुक पर हमले से IRGC और कुर्द कमांडरों के बीच पहचान और सहयोग बढ़ा। यह ऑपरेशन असल में एक सैन्य अभ्यास था जिसका दायरा बढ़ने से इराक के बासी शासन का चैन व सुकून आसानी से छीना जा सकता था।
ईरान ने 1986 को जीत व जंग के अंत का साल ऐलान किया था, क्योंकि न ही जंग और न ही शांति की हालात तथा जंग के लंबा खिंचने से दोनों ही पक्षों पर ज्यादा दबाव पड़ा था। इस्लामी गणतंत्र ईरान ने साफ तौर पर ऐलान किया था कि वो 1986 के अंत तक जंग को अंजाम तक पहुंचाने के लिए पूरी फोर्सेज इस्तेमाल करेगा। 1986 एक दूसरे आयाम से भी ईरान के लिए बहुत अहम साल था। फाओ की फतह और मेहरान के वापस लेने के बावजूद एक दूसरे बड़े ऑपरेशन की तैयारी कठिन काम था। इराक की ओर से थोपी गई जंग में ईरान के एक कमांडर जनरल हुसैन अलाई अपनी किताब ईरान इराक जंग की प्रक्रिया में लिखते हैं कि जंग के आखिर के कुछ वर्षों में ईरान के सशस्त्र बल की जंगी ताकत उसे एक बड़े ऑपरेशन को अंजाम देने से रोक रही थी, क्योंकि जंग के मोर्चों पर लोगों की मौजूदगी धीरे धीरे कम होती जा रही थी।
दूसरी ओर उस साल देश के सामने सबसे बड़ी चुनौती आर्थिक चुनौती थी, क्योंकि देश की आर्थिक स्थिति तेल की कीमत गिरने और तेल का निर्यात कम होने से कमजोर हो चुकी थी। जरूरी सामान की सप्लाई कठिन हो गई थी। जनरल अलाई के शब्दों में नहाने का साबुन और कपड़ा धोने का डिटर्जेंट पाउडर भी कूपन से मिलता था। इसकी वजह तेल के टैंकरों और तेल के टैंकरों पर इराक के हमले थे, जिसके नतीजे में तेल का उत्पादन और उसका निर्यात कठिन हो गया। ईरान में तेल का उत्पादन घटकर 10 लाख बैरल प्रतिदिन पहुंच गया था और तेल की कीमत प्रति बैरल $60 तक पहुंच गई थी, जिसका असर ईरान की अर्थव्यवस्था पर नजर आने लगा था। इन हालात में ईरान के अनेक शहरों में तेल व उद्योग के केंद्रों पर इराक के हमले शुरू होने से जंग के 6वें साल को अजीब हालात का सामना था।
सन 1986 पर एक और घटना का असर था और वो तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रीगन के राष्ट्रीय सुरक्षा सलाहकार माइक फ्लिन के गुप्त ईरान दौरे का पर्दाफाश होना था।
25 मई 1986 को भूतपूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रीगन के राष्ट्रीय सुरक्षा सलाहकार माइक फ्लिन की यूरोपीय हवाई जहाज से ईरान के गुप्त दौरे की कोशिश के बारे में तत्कालीन ईरानी संसद सभापति आयतुल्ला रफसंजानी ने कहा था। हमें बताएगा कि श्रीमान मैक फार्लिन हैं, श्री रेगन के सलाहकारों में हैं।
पैगाम आवर्दन बराय مقامات ایران به هدیه فرستادن آقای ریگان برای مسئولان کشور شما.
ایرانی ادھیکاریوں کے لیے ریگن کا سندیش اور ان کی اور سے آپ کے دیش کے ادھیکاریوں کے لیے کچھ اپہار لائے ہیں۔
اس سفر کا پردہ فاش ہونے سے چھٹے سال میں جنگ کی پرکریا پر اثر پڑا اور امریکہ نے سینیا گپچر چھیتر کی اپنی ساری طاقت عراق کے حوالے کر دی۔ مائک فالن کے ایران دورے کی ناکامی اور ایران کے ساتھ وواد کو حل کرنے میں ریگن کی نیتی کی ناکامی کے بعد ایران کے خلاف دوسرے دور کی پابندیاں شروع ہو گئیں۔
مائک فالن کے گپت ایران دورے کی کوشش کے وقت امام خمینی نے کہا تھا،
یک مقام عالی رتبه تو غیر خودشون از امریکا به طور قاچاق و با تذکره جعلی وارد ایران میشد۔
امریکہ کا ایک ورشٹھ ادھیکاری چھپ کر اور اپنی پہچان بدل کر ایسی حالت میں ایران میں داخل ہوتا ہے کہ ایران اسے نہیں پہچانتا کہ کون ہے۔ جیسے ہی داخل ہوتا ہے اور پتا چلتا ہے کہ وہ امریکی ادھیکاری ہے، ایران انہیں ایک جگہ قید کر کے ان کی نگرانی کرتا ہے۔
در صورتی کہ ایران نمیدوند چی است، به مجردی کہ وارد میشد و معلوم میشد کہ این از مقامات امریکاست، ایران او را در یک جایی تحت نظر قرار میداد و محبوس میکند۔
ایران کے ساتھ سمپرک و بات چیت کے آویدن کا امریکہ کی اچھا انوسار نتیجہ نہیں نکلا اور امریکہ نے ایران کے خلاف دباؤ بڑھانے کا فیصلہ کیا۔ اس کے علاوہ مائک فرلین کے سفر کا پردہ پاش ہونے کے بعد اسٹانچ آپریشن میں تیزی آ گئی، جسے امریکہ نے 1984 میں ایران کے خلاف ہتھیاروں کی پابندی تیز کرنے کے لیے شروع کیا تھا۔ یورپی سرکاروں نے بھی اس وشے میں امریکہ کا ساتھ دیا اور ایران کے لیے ہتھیار و اسپیئر پارٹس کی سپلائی کے راستے کو کٹھن بنا دیا۔ یہاں تک کہ چینی نے بھی ایران کو ہتھیاروں کی سپلائی کم کر دی۔ اس طرح جس وقت ایران کو ہتھیاروں اور جنگی ساز و سامان کی زیادہ ضرورت تھی، اس تک پہنچ کم ہو گئی، جس کے نتیجے میں سینیا ضرورتوں اور جنگ کے راجنیتک لکشوں کے بیچ دوری بڑھ گئی۔
اگست 1986 میں امریکی جاسوسی سنستھا سی آئی اے کے بڑے ادھیکاری عراق گئے۔ انہوں نے بغداد میں دجلہ ندی کے کنارے عراقی جاسوسی سنستھا کے ایک گیسٹ ہاؤس میں باسی ادھیکاریوں سے کہا تھا کہ ہمیں آپ کی اور آپ کی سینیہ استھتی کی اور سے چنتا ہے، ایران ایک بڑے سینیہ آپریشن کی تیاری کر رہا ہے جس سے نپٹنے کی آپ کے پاس طاقت نہیں ہے۔ سی آئی اے کے ادھیکاریوں کی یہ ٹیم عراق کے ساتھ جاسوسی کے چھیتر میں سہیوگ بڑھانے کے لیے بغداد کے دورے پر گئی تھی تاکہ ایران کے سمبھاوت حملے کے مقابلے میں عراق کی طاقت کی سمیکشا کرے اور اس کی جنگ میں ہار سے بچنے میں مدد کرے۔
صدام حسن کو ایک اور امریکہ، پورو سوویت سنگھ، فرانس اور جرمنی کی سینیہ مدد حاصل تھی تو دوسری اور فارس کھاڑی کے تٹورتی دیش بھی اس کی پیسوں سے مدد کر رہے تھے۔ یہ پرکریا جنگ کے چھٹے سال میں ادھک مضبوط ہوئی، جس سے عراق کی سینیہ طاقت بڑھ گئی۔ عراق کے باسی شاسن نے 3 مہینے تک جنگ سے ہاتھ روکے رکھنے کے بعد 1986 کے مدھ میں ایران کے تیل ٹینکروں و تیل کے پرتشٹھانوں پر دوبارہ حملے شروع کیے۔ تبریز اور اصفہان سہیت اودیوگک شہروں میں کچھ کارخانوں اور نکاح بجلی گھر پر بھی حملے کیے۔ اسی طرح عراق نے تہران کے قریب پارچین پرتشٹھان اور اصفہان سہیت کیندریا ایران کے شہروں پر حملے کا دائرہ بڑھا دیا۔ اسی طرح پشچمی ایران میں کچھ گاؤں اور سینیہ چھاونیاں بھی عراق کے حملے کا نشانہ بنی۔ ان حملوں میں بڑی تعداد میں تیل پرتشٹھان کے کرمچاری اور مزدور سہیت عام لوگ شہید ہوئے۔
ایرانی وایو سینا کے تتکالین کمانڈر حمید شابان نے دیش کے پیٹرولیم و اودیوگک پرتشٹھانوں پر حملے کے بارے میں کہا تھا، جاری سال میں بہت اہم بدلاؤ ہوگا جس کے نتیجے میں جنگ عراق کے ہت میں ختم ہوگی۔ ایران کو ہرانے کی اس یوجنا کا پہلا چرن دیش کے ارجا کے سروتوں، خاص طور پر تیل کے سروتوں کو پوری طرح تباہ کیا جائے گا۔ واسطو میں عراق ایران کے تیل کی سپلائی ختم اور اوپیک کے سہیوگ سے وشو منڈی میں تیل کی آپورتی بڑھا کر ایران کی ارتھ ویوستھا کو پوری طرح تباہی کی اور لے جانا چاہتا تھا۔ دوسری اور خود کو ایران کے جوابی حملے سے بچانے کے لیے اپنے گراہکوں کو پائپ لائن کے ذریعے تیل کی آپورتی کرتا تھا۔ اس طرح اسے فارس کی کھاڑی اور ہرمز اسٹریٹ کی کوئی چنتا نہیں تھی۔ وہ اپنے حملے جاری رکھنے اور ایران کے اسی طرح کے جوابی حملے نہ ہونے کی اور سے نشچنت تھا۔
ان حملوں کی وجہ سے ایران کا تیل کا پروڈکشن رک گیا، جس کے نتیجے میں ایران کا تیل کا نریات کم ہو گیا۔ اس بیچ اوپیک نے بھی سدسیہ دیشوں کے نریات کے کوٹے کو کم نہیں کیا۔ دوسری اور تیل کی قیمت میں گراوٹ کی وجہ سے ایران کی ودیشی مدرا کی آئے بھی کم ہو گئی، جس کا ایران کی ارتھ ویوستھا پر اثر پڑا۔ دوسری اور عراق ان برسوں میں فرانس سہیت انیک دیشوں کے سمرتھن سے اپنی وایو سینا کی طاقت کو خاص طور پر بڑھانے میں سفل رہا۔ اس آدھار پر عراق کو لگ رہا تھا کہ وہ جنگ کے راستے کو اپنے ہت میں موڑ لے جائے گا۔
ایران کے شہروں و پرتشٹھانوں پر عراق کے جاری ہوائی حملوں کے بیچ اس دیش کے تاناشاہ صدام نے اگست 1986 میں ایرانی نیتاؤں کے نام 5 انوچھیدوں پر آدھارت خط میں جنگ کو ختم کرنے کی پیشکش کی۔ اس خط کے بندو اس پرکار تھے: سیماؤں سے پوری طرح پیچھے ہٹنا، پوری طرح قیدیوں کا آدان پردان، دونوں دیشوں کے بیچ شانتی سمجھوتے و ایک دوسرے پر حملہ نہ کرنے کی سندھی پر دستخط، دونوں دیشوں کے آنترک معاملوں میں ہستکشیپ نہ کرنا، اور ایران و عراق دونوں ہی فارس کھاڑی کے چھیتر میں استھرتا لانے والے تتو بنے۔
عراق کے ساتھ زمینی لڑائی میں ایرانی سینا کے اپر ہینڈ ہونے کی وجہ سے صدام نے تتکالین امریکی راشٹرپتی رونالڈ ریگن کے صلاح کار گیری سک کے مشورے پر ایران کے تیل کے نریات کو روکنے کے لیے 1986 میں فارس کی کھاڑی میں ایران کے تیل ٹینکروں کو نشانہ بنانے کا فیصلہ کیا، اور اس طرح فارس کی کھاڑی تناؤ کا کیندر بن گئی۔ 22 مئی 1987 کو تتکالین ایرانی راشٹرپتی آیت اللہ العظمی خامنائی نے جمعے کی نماز کے وشیش بھاشن میں کہا تھا:
امنیت در خلیج فارس تفکیک پذیر نیست، اگر برای ما ناامنه برای دیگران هم ناامن خواهد. پرچم آمریکا و پرچم شوروی نخواهد توانست نفتکش کویتی رو از ناامنی که دوچار اون هست نجات بده۔
فارس کی کھاڑی کی سرکشا ایسی چیز نہیں ہے جسے الگ کیا جا سکے، اگر ہمارے لیے اسرکشت ہے تو دوسروں کے لیے بھی اسرکشت رہے گی۔ کویت کے تیل ٹینکروں پر امریکہ اور پورو سوویت سنگھ کے جھنڈے بھی اسے سرکشا نہیں دے پائیں گے۔
ایران نے اس پیشکش کو اس وجہ سے نہیں قبول کیا کیونکہ اس خط میں نہ ہی حملہور دیش کے نام کا ذکر تھا اور نہ ہی ایران کو ہرجانہ دینے کی بات کہی گئی تھی۔
اکتوبر 1986 میں سنیکت راشٹر سرکشا پریشد میں پرستاؤ نمبر 588 پارت ہوا، جسے ایران نے حملہور کا نام اور جنگ کا ہرجانہ اسپشٹ نہ ہونے کی وجہ سے رد کر دیا۔ دوسری اور ایرانی ادھیکاریوں کو لگتا تھا کہ سینیہ جیت کے ذریعے 1986 میں جنگ کے وشے کو انتیم روپ دینا پربھاوی رہے گا۔ اس آدھار پر IRGC نے دکشنی مورچے کے سبھی کھیتروں میں سینیہ آپریشن کی یوجنا تیار کی، جس میں 500 بٹالین بھاگ لیتی۔
تو دوستو، آج کے اس کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کاریکرم تک کے لیے ہمیں انمت دیں۔ خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
آج کل
دوستو، کاریکرم آج کل میں آپ کا سواگت ہے۔ مریم مہردادی اور سید نسم کا سلام سویکار کیجیے۔ آج کے کاریکرم میں ہم بیتے سال یعنی 2020 کے دوران میڈیا سنکٹ کا جائزہ لیں گے۔
سال 2020 گزر چکا ہے، جس کے دوران وشو بھر میں انسان، سنستھائیں اور دیش کورونا وائرس کی مہاماری سے جوجھتے رہے۔ اس سنکٹ کے بہو مکھی دشپربھاؤ سامنے آئے، جن سے راجنیتک، ساماجک اور آرتھک کھیتر بہت ویاپک روپ سے پربھاوت ہوئے۔ کورونا وائرس، ڈونلڈ ٹرمپ، پترکاروں پر حملے، میڈیا سنستھانوں کو بند کرنا، آرتھک سنکٹ، وتیا دباؤ جیسے انیک کارکوں کا وشو سنچار مادھیموں پر برا اثر پڑا۔
ورش 2020 بہت سے اتار چڑھاؤ اور مدھور و کٹو گھٹناؤں کے ساتھ سماپت ہوا۔ ایسا سال تھا جس میں ایکانتا واس، بھے، بیماری، مگر اس کے ساتھ ہی امید، قربانیاں، پرشنسائیں اور سرانائیں سب دیکھنے میں آئیں۔ نئے سال میں ہم یہ کامنا کرتے ہیں کہ پرکاش، سواستھ، شانتی اور امن کا ماحول رہے اور سارے انسانوں کے لیے بہترین انوکول ماحول بنے۔
اگر ہم بیتے سال کی مکھیہ گھٹناؤں پر نظر ڈالیں تو سب سے پہلے کورونا وائرس کی بات کرنی ہوگی، جس کی خبریں میڈیا میں چھا گئیں اور لگاتار چھائی رہیں۔ 23 نومبر 2020 کو سنیکت راشٹر سنگھ کے ورش ادھیکاری نے ایک پریس کانفرنس میں کووڈ 19 مہاماری کے ویکسین کی سوچنا دی۔
ود دی لیٹسٹ پوزیٹیو نیوز فرام ویکسین ٹرائلز، دی لائٹ ایٹ دی اینڈ آف دس لانگ ڈارک ٹنل از گروئنگ برائٹر۔ دیر از ناؤ ریئل ہوپ دیٹ ویکسینز ان کمبینیشن ود ادر ٹرائڈ اینڈ ٹیسٹڈ پبلک ہیلتھ میجرز ول ہیلپ ٹو اینڈ دا پینڈیمک۔
کورونا وائرس کی مہاماری کیول میڈیا کی سرخیوں میں نہیں چھائی رہی، بلکہ اس کی کالی چھایا پورے مانو سماج کے جیون پر پڑی اور میڈیا کرمیوں اور منورنجن وبھاگ کی گتیویدھیوں پر اس نے بھاری انکش لگا دیا۔ سارے سنیما گھر، پریٹن کیندر، ساموہک کاریوں کے استھان سب پر تالے لگ گئے۔
منورنجن کا پورا وبھاگ درشکوں کی ساموہک اپستھتی چاہتا ہے۔ سنیما گھر اور کنسرٹ سہت ادھکتر کاریکرم ایسے ہیں جو بڑی سنکھیا میں درشکوں کو آکرشت کرنے کی کوشش کرتے ہیں، اور ان کی سفلتا ادھک سے ادھک درشکوں کی اپستھتی اور دلچسپی پر نربھر ہوتی ہے۔
پوری دنیا میں چھائی مایوسی کے بیچ دھیرے دھیرے امید کی کرن تب جگی جب کئی دیشوں سے کورونا ویکسین وکست کرنے کی کامیاب پرکریا کی خبریں آنے لگیں۔
Governments have to make choices, and they have to decide on the local epidemiology of the disease. They have to decide what the tolerance level of the population has been, how long people have been in lockdown or not in lockdown, what level of control they have, how strong their public health architecture has become over the last number of weeks. Have they expanded their capacity to test, to trace, to quarantine, and to isolate those people who are actually sick or carrying the virus? Are they able to protect vulnerable populations? So the decisions to ease restrictions coming towards a holiday period, and there are many countries heading towards holiday periods. We've seen the most recent holiday period in Canada, their Thanksgiving, they did see an increase in transmission after that period, because people come together, they mix, they travel. It's inevitable that in the presence of community transmission, that if you further release the opportunity for the virus, it will find opportunities to transmit. But there is the trade-off, the economic and social trade-off in that. So I think it's really important that we're not trying to bend science in this. The science is straightforward. If there is significant community transmission in your country, and you don't have the necessary public health architecture to track and trace and isolate and quarantine contacts, then further opening up will result in increased transmission.
अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप खुद भी पूरी दुनिया के लिए एक बड़ा संकट साबित हुए, साथ ही उन्होंने मीडिया के क्षेत्र में भी संकट खड़ा कर दिया। ट्रंप ने मीडिया के बड़े भाग को फेक न्यूज कहना शुरू कर दिया। ट्रंप ने कहा कि ये मीडिया संस्थान पूरी जान लगाए हुए हैं कि कोरोना वायरस की बेहद खौफनाक तस्वीर पेश करें, मार्केट में आतंक फैला दें।
Since you're attacking us, can you give us a question? Mr. President-elect.
Go ahead.
Mr. President-elect, since you are attacking our news organization, can you give us a chance?
Your organization.
You are attacking our news organization.
Your organization.
Can you give us a chance to ask a question, sir?
Go ahead.
Sir, can
Quiet.
You state, can,
Quiet.
Mr. President-elect,
go ahead.
Can you state categorically?
She's asking a question. Don't
Mr. President-elect, can you give us a question?
Don't be rude.
You're attacking us. Can you give us a question?
Don't be rude.
Can you give us a question?
I'm not going to give you a question.
Can you state categorically?
You are fake news.
Sir,
go ahead.
Can you state categorically that nobody... No, Mr. President-elect, that's not appropriate.
ट्रंप ने बाद में एक इंटरव्यू में ये भी कहा कि उन्हें ट्वीट करना पसंद है और ये भी होता है कि अधिकतर ट्वीट करने के बाद उन्हें पछतावा होता है। ट्रंप ने आगे कहा कि ट्विटर पर अब आप एक क्षण के लिए काम करके बड़ा अच्छा एहसास हासिल करते हैं, उसके बाद आपके पास टेलीफोन आने लगते हैं और लोग पूछते हैं कि क्या वाकई आपने ये बात कही है। आप सवाल करते हैं कि इसमें बुराई क्या है, उसके बाद आपको बहुत सारी चीज़ों के बारे में मालूम होता है। ट्रंप मीडिया को कभी तो टाइम पास कहते हैं और कभी देशद्रोही का नाम देते हैं।
अमेरिका दुनिया का सबसे ताकतवर देश कहलाना पसंद करता है, मगर कोरोना वायरस की महामारी से निपटने में वो बुरी तरह नाकाम और असहाय दिखाई दिया। शुरुआती दिनों में ट्रंप ने कोरोना को मानने से ही इनकार कर दिया और इसका मजाक उड़ाने की कोशिश की। चुनाव का समय था और ट्रंप को लग रहा था कि मीडिया कोरोना वायरस की महामारी के बारे में जितनी बातें करेगा उनकी विजय की संभावना उतनी ही कम होती जाएगी, इसलिए वो मीडिया पर एक बार फिर टूट पड़े।
A lot anyway, as you probably heard, wash your hands, stay clean. You don't have to necessarily grab every handrail unless you have to. You know, you do certain things. That I had a man come up to me a week ago. I hadn't seen him in a long time, and I said, "How you doing?" He said, "Fine, fine." He hugs me, kiss. I said, "Are you well?" He says, "No." He said, "I have the worst fever and the worst flu," and he's hugging and kissing me. So I said, "Excuse me." I went and I started washing my hands. So you have to do that. You know, this is. I really think, doctor, you want to treat this like you treat the flu, right? And you know, it's gonna be.
Media se Trump ki ladai utni hi chintajanak thi jitni ki corona virus. Lekin ye ummid ki ja rahi hai ki corona virus ki tarah hi Trump bhi ab dheere dheere मीडिया की सुर्खियों और फिर सामान्य खबरों से भी बाहर हो जाएंगे।
कोरोना वायरस फैलने से दुनिया भर की अर्थव्यवस्थाओं की बुनियाद हिल गई। इन हालात में उन संस्थाओं को सबसे ज्यादा नुकसान पहुंचा जो खुद माली आमदनी का स्रोत नहीं बल्कि गतिविधियां जारी रखने के लिए उन्हें बाहर से वित्तीय मदद की जरूरत पड़ती है। इन्हीं संस्थानों में मीडिया भी है। अफगानिस्तान जैसे देशों में मीडिया संस्थान विज्ञापनों से अपना खर्च नहीं निकाल पाते। जाहिर सी बात है कि कोरोना की महामारी और आर्थिक संकट इस देश में मीडिया संस्थानों को काम करने से रोक देगा।
दोस्तों, यहाँ हम एक और संकट के बारे में बताना चाहते हैं जो ऑस्ट्रेलिया में पैदा हुआ और जिसका संबंध मीडिया से है। ऑस्ट्रेलिया में मीडिया साम्राज्य के मालिक रूपर्ट मर्डोक के खिलाफ एक याचिका इंटरनेट पर जारी की गई जिस पर 5 लाख से अधिक लोगों के हस्ताक्षर हैं। इस याचिका को ऑस्ट्रेलिया के प्रधानमंत्री केविन रड ने शेयर किया और इसे देश की संसद की वेबसाइट पर भी शेयर किया गया।
ऑस्ट्रेलियाई प्रधानमंत्री पर मर्डोक की मीडिया साम्राज्य से जुड़े न्यूज कॉर्पोरेशन ने जोरदार हमला कर दिया। उन्हें ऑस्ट्रेलिया की राजनीति के लिए कैंसर बताया गया। آسٹریلیائی پردھان منتری کا کہنا ہے کہ مردوخ اپنی میڈیا شکتی کا استعمال کر کے دیش کی نیتیوں میں ہستکشیپ کر رہے ہیں.
And you don't think Ofcom are going to consider what's happening at Fox News? Will it enter
their consideration? Nothing's happening at Fox News. Nothing. Okay?
You lost three of your top people. That's something, isn't it? There's a sexual or racial harassment allegation.
Not the third person at all. Nothing against him. And the other two are quite separate. So goodbye.
Reports Without Borders ki sanstha RSF ne apni report mein bataya ki varsh 2020 mein duniya bhar mein 50 patrakaron ki hatya kar di gayi, jabki pichle 10 saal mein 937 پترکار دنیا بھر میں قتل کر دیے گئے. ایک افسوسناک رپورٹ یہ بھی ہے کہ اس سمے دنیا بھر میں 387 پترکار جیلوں میں بند ہیں. ان میں سے بہت سے پترکار تو کورونا وائرس کے بارے میں جانکاریاں جٹانے اور رپورٹنگ کرنے کے دوش میں جیلوں میں بند ہیں.
میڈیا سے جڑا ہوا ایک اور سنکٹ جو بیتے سال میں سامنے آیا وہ یورپیہ پریشد کی اور سے ایک رپورٹ سامنے آئی جس نے بڑے سنکٹ کا سنکیت دیا. رپورٹ میں بتایا گیا کہ یورپ میں میڈیا کی آزادی پر گمبھیر خطرہ منڈرا رہا ہے. رپورٹ میں بتایا گیا کہ پترکاروں کو ڈرانے دھمکانے جیل میں ڈالنے اور ان کی ہتیا کی گھٹنائیں ورش 2020 میں تیزی سے بڑھی ہیں. رپورٹ میں بتایا گیا کہ روس، ترکی، ہنگری، پولینڈ اور بلغاریا وہ دیش ہیں جہاں پترکاروں کو بہت زیادہ پریشان کیا جا رہا ہے. دوستو اسی کے ساتھ یہ کاریکرم یہیں سماپت ہوا. ہمیں اجازت دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. شروتاؤ ہم آشا کرتے ہیں کہ ہمارا پریاس آپ کو پسند آیا ہوگا. कार्यक्रमों के बारे में अपने विचार हमें अवश्य लिख भेजिए. हमारा ईमेल आईडी है hindi@wsiribir. अब हम आपसे अनुमति चाहते हैं. खुदा हाफिज़.